नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.in मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरकार भएका र सर्वसाधारणसँग राय सुझाव माग्यो। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गर्यो। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी लागू गर्यो र पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढाव सम्बन्धी समीक्षा लगायतका विषयहरू लिएर उपस्थित भएका। कार्यक्रम शुरू गरौ। नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरोकार भएका र सर्वसाधारणसँग राय तथा सुझाव मागेको सम्बन्धी यो प्रसङ्गबाट
नेपाल धितोपत्र बोर्ड सेबोनले आगामी आर्थिक वर्ष 2083-84 धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तय गर्न सरोकार भएका र सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। बोर्डको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयन यज्ञ सुझाव पठाउन अनुरोध गरेको हो। बोर्डले हरेक वर्ष पुँजी बजार, धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सोही अभ्यासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रमको तयारी अगाडि बढाएको बोर्डले जनाएको छ। बोर्डले जारी गरेको सूचना अनुसार बजारको विकास, विस्तार र सुधारका पक्षमा सरकारवाला, लगानीकर्ता तथा आम नागरिकले आफ्ना सुझावहरू दिन सक्नेछन्। इच्छुक व्यक्ति वा संस्थाले आगामी 2083 जेठ 15 गते भित्र बोर्डको आधिकारिक इमेल ठेगाना research@sebon.gov.np मा आफ्ना राय तथा सुझावहरू उपलब्ध गराउन अनुरोध गरेको छ। प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेछ। सुझाव पठाउने ठेगाना फेरि एकपटक research@sebon.gov.np।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी लागू गरेको छ। यस सम्बन्धी एक जानकारी अबको प्रस्तुतिमा। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 जारी गरी यही वैशाख 1 गतेबाट लागू गरेको हो। धितोपत्र सम्बन्धी ऐन अनुसार धितोपत्र निष्कासन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीहरूले बोर्डमा पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन तथा जाँचबुझ गराउने व्यवस्था रहेको छ। मापदण्ड अनुसार सामान्य र विशेष मापदण्डको आधारमा वित्तीय विवरण पुनरावलोकन तथा जाँचबुझ गरिनेछ। संगठित संस्थाको बिक्री आमदानीको 75% भन्दा बढी रकम, व्यापारिक प्राप्य रकम वा यस्तै अन्य कुनै शीर्षकमा रहेको देखिएमा सरकार र सरकारी निकायहरूलाई तिर्नुपर्ने कर, महसुल लगायतका अन्य रकमहरू सम्भावित दायित्वमा रहेको र सो रकमहरूलाई समायोजन गर्दा सार्वजनिक निष्कासनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्डहरू पुरा हुने नदेखिएमा वित्तीय विवरण पुनरावलोकन तथा जाँचबुझ गरिने व्यवस्था गरिएको छ। बजारमा आइपिओ जारी गर्नुभन्दा पूर्व के कस्ता मापदण्डहरू पुरा गर्नुपर्दछ र मापदण्डका व्यवस्थाहरू के रहेका छन् भन्ने बारेमा आज हामीले नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त नेउपानेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ सहायक प्रवक्ता नेउपानेसँग गरिएको यो कुराकानी। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ निष्कासन सम्बन्धी मापदण्ड यही वैशाख 1 गतेबाट जारी गरेको छ। मापदण्डमा के कस्ता व्यवस्थाहरू छन्?
प्रारम्भिक सार्वजनिक निष्कासनको लागि पेश भएका वित्तीय विवरणहरूको पुनरावलोकन निशासन सम्बन्धी मापदण्ड हो। प्रारम्भिक सार्वजनिक निशासन आइक्यूको लागि धितोपत्र बोर्डमा उनीहरूले वित्तीय विवरण सहित अन्य विवरणहरू पेश गर्छन् आइपिओको स्वीकृतिको लागि। त्यो अवस्थामा धितोपत्र बोर्डले एउटा क्राइटेरिया एउटा सूचक तयार गरेको छ, त्यो क्राइटेरिया अनुसार परे भने चाहिँ उनीहरूलाई थप वित्तीय विश्लेषकबाट चाहिँ थप पुनरावलोकन गराउनु पर्ने भनेर चाहिँ, जस्तो एउटा साधारण भाषामा बुझ्दाखेरि एउटा कुनै बेन्च मार्क क्रिएट गरेको छ, त्यो बेन्च मार्क भित्र पर्नेहरू भनेको कमजोर किसिमको अवस्था देखियो भने थप पुनरावलोकनकर्ता वित्तीय विश्लेषकबाट चाहिँ इन्डिपेन्डेन्टली चाहिँ रिभ्यू गर्ने व्यवस्थाको मापदण्ड 2082 भनेर 2083 वैशाख 1 गतेबाट चाहिँ यो लागू भएको छ।
रिभ्यू गर्ने भने बाहिरबाट मान्छेहरू ल्याएर अध्ययन गर्ने खालको वित्तीय
अवस्था, जस्तो धितोपत्र बोर्डमा आइपिओको लागि डिफरेन्ट सेक्टरका कम्पनीहरूले चाहिँ आवेदन दिनुभएको हुन्छ, जस्तो उदाहरणको लागि हाइड्रो सेक्टरका कम्पनीहरू, होटल तथा पर्यटन सेक्टरका हुन्छ, उत्पादन तथा प्रशोधनका पनि हुन्छन्, लगानी कम्पनीहरू अन्य अब कम्पनीहरूले यहाँ आवेदन दिएका हुन्छन्, तिनीहरू फरक फरक उनीहरूको बिजनेस नेचर हुन्छ, त्यो बिजनेस नेचर अनुसार चाहिँ धितोपत्र बोर्डले चाहिँ एउटा सामान्य मापदण्ड भनेर बनाएको छ भने अर्को चाहिँ क्षेत्रगत मापदण्ड भनेर दुई किसिमको मापदण्ड बनाएको छ। त्यो मापदण्डभित्र पर्नेहरूले चाहिँ इन्डिपेन्डेन्टली वित्तीय विश्लेषकको पनि परिभाषा गरेको छौँ, तिनीहरूबाट वित्तीय विवरणको विश्लेषण गराएर त्यो विश्लेषणकर्ताले धितोपत्र बोर्डमा रिपोर्ट पेश गर्नुहुन्छ, त्यो रिपोर्टको आधारमा चाहिँ एक्स्ट्रा रिभ्यू गरेको भनेर यसलाई बुझ्न सकिन्छ।
यो मापदण्डको प्रमुख विशेषता नै यही हो कि
कतिपय कम्पनीहरूमा कस्तो हुन्छ भन्दाखेरि, जस्तो कुनै कम्पनी एउटा मानिलिउँ एउटा सिमेन्ट बाधक कम्पनीले चाहिँ आइपिओको लागि यहाँ हाम्रो धितोपत्र बोर्डमा आवेदन दिनुभयो भने उहाँको सेलको 75% जति उहाँको रिसिभेबल भनेको प्राप्त गर्नुपर्ने भनेर आएको, त्यस्तो खालको भन्नुको मतलब सेल्स बढी देखाएर प्रोफिट नाफा बढी देखाउने, नाफा बढी देखाएर वित्तीय विवरणहरू धितोपत्र बोर्डमा पेश गर्ने, तर उनीहरूको वास्तविक बिक्री नभएर रिसिभेबलको रूपमा चाहिँ डिलरहरूलाई ट्रान्सफर गर्ने, त्यस्तो किसिमको पनि वित्तीय विवरणहरूमा प्र्याक्टिस हुन्छ। यदि त्यस्तो धितोपत्र बोर्डमा त्यो मापदण्डभित्र कसैको चाहिँ रिसिभेबल भनेर 75% भन्दा बिक्रीको देखियो भने त्यस्तोहरूलाई उनीहरूले छुट्टै विश्लेषकहरूलाई अध्ययन गराउनु पर्यो, विश्लेषकले त्यो कम्पनीमा जानुहुन्छ, उहाँको सेल्स बिलहरू पनि हेर्नुहुन्छ, कसलाई सेल्स गरेको छ, त्यो लेभलको एक लेभलको एक्स्ट्रा विश्लेषण गरेर मात्र विवरणको आधारमा धितोपत्र बोर्डले आइपिओ दिने नदिने भनेर निर्णय गर्छ।
यो मापदण्ड लागू गर्नुको मुख्य उद्देश्य के हो?
यो मापदण्ड लागू गर्नुको मुख्य उद्देश्य भनेको धितोपत्र बोर्डकै मुख्य उद्देश्यसँग जोडिएको छ। धितोपत्र बोर्डको मुख्य उद्देश्य भनेको लगानीकर्ताको हित संरक्षण गर्नु हो। विगतको केही प्र्याक्टिसहरूमा धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई गर्दाखेरि उहाँहरूले वित्तीय विवरण एकदम राम्रो वित्तीय विवरण जस्तो देखिने, तर हाम्रोबाट आइपिओ पाइसकेपछिको दोस्रो तेस्रो वर्षहरूमा उहाँहरूको वित्तीय विवरण खस्केको देखिने जस्तो हामीले प्र्याक्टिस पायौँ हाम्रो अध्ययनले पनि र हाम्रो बजारको रिटर्नबाट पनि त्यही देखियो। त्यो भएर कतिपय कम्पनीहरूले हामी उहाँहरूको रियल फिल्डमा गएर उहाँको अडिटिङ रिअडिटिङ जस्तो गर्न पनि धितोपत्र बोर्डले त्यो नसक्ने कानुनी आधार पनि नभएको। अब आउने आइपिओको लागि एप्लाई गर्ने कम्पनीहरूको यहाँ पेश गरेको वित्तीय विवरण वास्तविक वित्तीय विवरण नै होस् भनेर हाम्रो उद्देश्य रहेको छ।
यो व्यवस्थाले लगानीकर्ताको हितको कुरा गर्नुभयो, यहाँले कसरी हित हुने भयो त?
हाम्रो यहाँको रेगुलेटरी प्र्याक्टिस के भन्छ भन्दाखेरि डिस्क्लोजर बेस्ड प्र्याक्टिस भन्छ, भनेको जे सुकै कुरा जस्तो छ वास्तविक देखाऊ भन्छ। यदि वास्तविक उसको राम्रो छ भने पनि त्यो वास्तविक राम्रो भएको देखिनु पर्यो, आर्टिफिसियल राम्रो भएको चाहिँ देखिनु भएन। यदि नराम्रो छ भने पनि ऊ नराम्रै देखिएर लगानीकर्ताले थाहा पाएर त्यो नराम्रोको नराम्रै मूल्य सिर्जना भयो भने पनि त्यसले केही फरक परेन, तर नराम्रोलाई राम्रो बनाएर विन्डो ड्रेसिङ गरेर नराम्रो उसको वित्तीय विवरण छ तर त्यसलाई राम्रो किसिमको प्रेजेन्ट गरेर त्यसको आर्टिफिसियल प्राइस मेकानिजम बनाउने र अनि पछि आइपिओबाट लाइसेन्स पाइसकेपछि केही समयमा चाहिँ उसको नेटवर्थ पनि घट्दै जाने, उसले डिभिडेन्ड पेइङ क्यापासिटी घट्ने, उसको अर्निङ पर सेयर इपिएस भन्छौँ त्यो पनि घट्ने, यस्तो कुराहरू चाहिँ प्र्याक्टिसमा देखियो। त्यो भएको भएर त्यसलाई निरुत्साहित गर्न र निशासनमा आउन लागेको कम्पनीको वास्तविक वित्तीय विवरण चाहिँ देखियो भन्ने किसिमले नै यो हामीले मापदण्ड लागू गरेका हौँ।
सुरुमा परिष्कृत अथवा अवास्तविक वित्तीय विवरणहरू पेश गर्ने, त्यसपछि सेयर बजारमा लिस्टिङ हुने, केही समयपछि 2-3 वर्षपछि उसको आर्थिक अवस्था खस्केर जाने र लगानीकर्ताको लगानी डुब्ने अवस्था नआओस् भन्नको लागि यो औजार चाहिँ यहाँहरूले अघि सार्नु भएको
हो। हामीले यो मापदण्डलाई चाहिँ सार्वजनिक निष्कासनमा आउने कम्पनीहरूको वित्तीय रूपमा पनि उहाँहरू सबल हुन् र अनि जे वास्तविक उहाँहरूको वित्तीय अवस्था हो त्यो नै रिफ्लेक्ट होस्, आर्टिफिसियल किसिमको नहोस्, उनीहरूको वित्तीय विवरणमा चलखेल भएर थपघट गरेर आमदानीलाई बढी देखाउने त्यस्तो किसिमको कुराहरू चाहिँ नहोस्, अथवा हाम्रो रिलेटेड पार्टी ट्रान्जेक्सन भन्छ जस्तो सञ्चालकहरूले आफ्नै कम्पनीलाई बेचेर चाहिँ सेल्स बढी देखाउने त्यस्तो किसिमको प्र्याक्टिसहरू नहोस्। यदि भएर एप्लाई गरेको रहेछ भने पनि इन्डिपेन्डेन्ट वित्तीय विश्लेषकद्वारा उहाँहरूले फेरि रिअडिटिङ गर्नुहुन्छ, रिअडिटिङ गरेर उहाँ धितोपत्र बोर्डमा उहाँहरूले रिपोर्ट बुझाउनुहुन्छ, त्यो बुझाएको रिपोर्टको आधारमा चाहिँ हामीले उनीहरूलाई सार्वजनिक निष्कासन गर्न दिने कि नदिने भनेर फाइनल डिसिजन गर्छौँ।
यसका अतिरिक्त यो मापदण्डमा वास्तविक वित्तीय अवस्था देखियोस् भन्नको लागि र सेयर बजार बजारमा आएर पनि ती कम्पनीहरूले चाहिँ राम्रो पर्फर्मेन्स दिन सकौँ र अरू कम्पनीहरू पनि धितो पत्र बजारमा आउनलाई आकर्षित हुन् भन्नको लागि अरू के कस्तो व्यवस्था छ?
यसमा मापदण्डमा एउटा हामीले अलिकति फरक के गरेको छौँ भन्दाखेरि इन्डिपेन्डेन्ट डाइरेक्टर जसरी हामीले इन्डिपेन्डेन्ट वित्तीय विश्लेषक भन्छौँ हामीले, उहाँले जुन कम्पनीको उहाँले रिभ्यू गर्दै हुनुहुन्छ त्योसम्म चाहिँ उहाँहरू कहिले पनि वित्तीय स्वार्थहरू बाजिएको त्यो कम्पनीको पहिला अडिटहरू गरेको अथवा कर्मचारी भएको त्यस्तो केही पनि हुन नहुने डिग्री प्रबन्धक भनेर भन्छ। मर्चेन्ट ब्याङ्कले तिनजना अडिटरहरूको नाम सिफारिस गर्छ, त्यो सिफारिसको आधारमा धितोपत्र बोर्डले एकजना वित्तीय विश्लेषक चार्टर्ड एकाउन्टेन्ट भन्ने हाम्रो व्यवस्था गरेको छौँ, उहाँलाई चाहिँ धितोपत्र बोर्डले नियुक्ति गर्छ र उहाँले नै गएर आफ्नो फिल्डमा गएर सम्बन्धित संस्थाको धितोपत्र बोर्ड बमोजिमको एन नियमहरूको पालना भएको छ कि छैन, विद्यमान अडिटिङ प्रिन्सिपलहरूले फुलफिल गरेको छ कि छैन, वित्तीय विवरणहरूलाई विन्डो ड्रेसिङ गरेको छ कि छैन लगायतका विवरणहरू चाहिँ धितोपत्र बोर्डमा पेस गर्नुहुन्छ। यसबाट हामीले एउटा के सुनिश्चित पनि गर्न खोजेको छौँ भन्दाखेरि फेरि हामीले वित्तीय विश्लेषक जसलाई नियुक्ति गरेर त्यो हेर्न भन्छौँ त्यो मान्छे पनि त्यही सङ्गठित संस्थाकै जसले आइपिओको एप्लाई गर्नुभएको छ त्योसँग रिलेटेड भएर फेरि पनि त्यहाँ उहाँहरू बिचमा कुनै समझदारी भएर गलत नआओस् भन्ने कुरामा चाहिँ धितोपत्र बोर्ड एकदम सचेत भएर त्यो इन्डिपेन्डेन्ट वित्तीय विश्लेषक भन्छौँ उहाँहरू र त्यो सम्बन्धित संस्थासँग चाहिँ रिलेसन कायम हुन नसक्ने अवस्था चाहिँ यो मापदण्डले पनि सिर्जना गरेको।
यसका विशेषताहरूको रूपमा अरू केही कुराहरू पनि छन् कि
यसमा थप हामी के गरेको छौँ भन्दाखेरि जस्तो अडिटरहरूले उनीहरूको वार्षिक वित्तीय विवरण लेखा परीक्षण प्रतिवेदनमा चाहिँ अब यो ओपिनियन भनेर दिनुपर्ने हुन्छ। अहिले हाम्रो ओपिनियन चाहिँ तीन किसिमको ओपिनियनहरू दिने गरेको हुन्छ अडिटरहरूले, त्यो अडिटरमा चाहिँ दुईटा किसिमको जस्तो डिस्क्लेमर ओपिनियन र एडवर्स ओपिनियन यदि आएको उहाँहरूले अडिटरहरूले लेखा परीक्षकहरूले दिनुभएको छ भने त्यस्तो कम्पनीहरूले धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई नै गर्न नपाउने पनि यो व्यवस्था गरेको छ। यदि लेखा परीक्षण भएको कुनै पनि कम्पनीले वार्षिक साधारण सभामा लेखा परीक्षण प्रतिवेदन पेश गर्छ सर, उनीहरूले आर्थिक वर्ष समाप्त हुँदाखेरिको वित्तीय व्यवस्थाको लेखा परीक्षण गर्नुपर्छ, त्यो अनुसार लेखा परीक्षकले यदि त्यो लेखा परीक्षण प्रतिवेदनमा एडवर्स ओपिनियन र डिस्क्लेमर ओपिनियन भनेर दुईटामा जुनसुकै दुइटै हुनु पर्दैन, एउटा पनि यदि लेखेर आफ्नो ओपिनियन दिनुभएको रहेछ भने त्यस्तो संस्थाले धितोपत्र बोर्डमा आइपिओको लागि एप्लाई नै गर्न नपाउने पनि व्यवस्था थप गरेको छ।
उहाँ हुनुहुन्थ्यो नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त नेउपाने। नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2082 व्यवस्थाहरूका बारेमा कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयसँग कुराकानी गर्नुहुँदै नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा।
नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन दाहाल विज्ञ सदस्य रहनु भएको छ। समितिले अर्थ मन्त्रालयमा कार्यालय स्थापना गरी आफ्नो काम सुरु गरेको छ। अघिल्लो सरकारको पालामा विक्रम सम्बत 2081 मङ्सिर 10 गते अध्यक्षमा नियुक्त हुनुभएका सन्तोष नारायण श्रेष्ठले वैशाख 4 गते अर्थमन्त्री समक्ष राजीनामा दिनुभएपछि हाल नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पद खाली रहेको छ। खाली रहेको अध्यक्ष पद अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा रहनुभएका सहसचिव उत्तर कुमार खत्रीले सम्हाल्नु भएको छ। धितोपत्र सम्बन्धी ऐन अनुसार धितोपत्र बोर्डको अध्यक्ष पद खाली रहेमा अर्थ मन्त्रालयका प्रतिनिधिले नयाँ अध्यक्ष नआउँदा सम्मको लागि अध्यक्षको रूपमा कार्य गर्ने व्यवस्था रहेको छ।
पछिल्लो साता नेपाली शेयर बजारको कारोबार उल्लेख्य रूपमा घटेको छ। शेयर बजारको पछिल्लो साताको कारोबार सम्बन्धी समीक्षा सहितको एक सामग्री अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली शेयर बजारको कारोबार सूचक नेप्से तथा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ। साताको पहिलो कारोबार दिन बढेको बजारको परिसूचक तथा कारोबार रकम क्रमशः कम हुँदै साताको अन्तिम दिन बिहिबारसम्ममा आइपुग्दा परिसूचक र कारोबार रकम दुवै घटेका छन्। यस साताको एक दिन सोमबार बढेको बजार साताको पछिल्लो तीन दिन भने घटेर कारोबार भएको छ। साताको सोमबार 2796.43 अङ्कमा रहेको बजारको परिसूचक नेप्से त्यसपछि क्रमशः घटेर साताको अन्तिम कारोबार दिन बिहिबारसम्म आइपुग्दा 2738 अङ्कमा झरेको छ। लगातार तेस्रो कारोबार दिन सेयर बजार 5.73 अङ्कले घटेको छ। त्यस अङ्कले घटेपछि नेप्से परिसूचक 2738.72 अङ्कमा झरेको छ। अघिल्लो दिन 25 तथा मंगलबार 26 अङ्कले घटेको बजारको परिसूचक बिहिबार कारोबार सुरु भएको 22 मिनटमै 2708 अङ्कसम्म झरेको थियो। त्यसपछि भने गिरावट हुने क्रम सम्हालिएको थियो। यो साताको कारोबार रकम पनि केही घटेको छ। साताको सोमबार 6,53 करोडको कारोबार भएको बजारमा कारोबार रकम क्रमशः घटेर बुधबार 4,98 करोड बराबरको कारोबार भएको छ। साताको बिहिबार कारोबार रकम थप घटेर 4,91 करोडको मात्र सेयरको किनबेच भएको छ। त्यस दिन 98 कम्पनीहरूको मूल्य बढ्दा 161 कम्पनीहरूको मूल्य घटेको छ भने 10 कम्पनीहरूको मूल्य स्थिर भएको छ। पछिल्लो साताको शुक्रबार भने सार्वजनिक बिदा परेकोले सेयरको किनबेचको काम हुन सकेन। अवस्थ यिनै सामग्रीहरूका साथ आजलाई कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी जेठ महिनाको पहिलो शनिबार 2 गते यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्म कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।